بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، نبی کے اچھا ہونے کے لیے 20 اصول بتائے تھے، بیویوں کے لیے. اس میں سے ایک تو کھانے کو ذکر و فکر کے ساتھ بنانا، اور دوسرا کام کو وقت پر سمیٹنے کی عادت ڈالنا، تیسرا گھر کو صاف ستھرا رکھنا، چوتھا سنی سنائی بات کو آگے نہ پہنچانا، پانچواں خاوند کو دعاؤں کے ساتھ رخصت کرنا، چھٹا خاوند کے آنے سے پہلے اپنے آپ کو ستھرا صاف ستھرا رکھنا، ساتواں رشتہ داروں کے ہاں صلہ رحمی کی نیت سے جانا، اور آٹھواں شوہر کو صدقہ خیرات کی ترغیب دیتے رہنا، نواں گھر کے اندر ایک جگہ مصلے کے لیے مخصوص کرنا، اور دسواں فون پر مختصر بات کرنے کی عادت ڈالنا، اور گیارہواں اہم باتیں نوٹ کرنے کے لیے ایک نوٹ بک بنانا. اب بارہویں چیز تھی، کچھ ضرورت کی چیزوں کو سنبھال کر رکھے، کچھ ضرورت کی چیزوں کو سنبھال کر رکھے، یہ بارہویں چیز ہے. اسی طرح گھر کے اندر بعض چیزیں ایسی ہوتی ہے جن کا ہنگامی طور پر اکثر ضرورت پڑتی رہتی، اچانک پڑ جاتی، ان کو گھر میں مناسب جگہ پر ہر وقت تیار حالت میں رکھے تاکہ پریشانی سے بچ جائے. مثال کے طور پر ہر عورت کو اپنے گھر کے اندر ایک چھوٹا سا فرسٹ ایڈ باکس، ابتدائی طبی امداد کا باکس بنانا چاہیے. عورتیں عموماً اس طرف توجہ نہیں کرتی، لہذا چھوٹی چھوٹی چیزوں کے لیے ان کو ڈاکٹر کے پاس جانا پڑتا. ذرا سا کسی بچے کو زخم آ گیا تو کہتے اچھا چلو جی ڈاکٹر کے پاس. اب ڈاکٹر کے پاس تو بچے نے جانا ہے، ماں اس کے ساتھ ویسے ہی جا رہی ہے. جب ایک عورت ایک غیر محرم ڈاکٹر کے پاس جائے گی تو اس سے بات بھی کرنی پڑے گی، کئی مرتبہ چہرہ بھی کھول بیٹھے گی، کئی مرتبہ پھر بات سے بات بھی بڑھ جائے گی. اس لیے شیطان کے دروازے کو بند کرنے کا آسان طریقہ یہ ہے کہ روز مرہ کی جو دوائی ہوتی ہے یا چیزیں ہوتی ہے وہ گھر کے اندر رکھ لی جائے. سر درد کی گولی ہے، بخار وغیرہ کی دوائی کو سمجھنا بہت آسان ہے. تو ہر گھر کے اندر عورت اپنا ابتدائی طبی امداد کا باکس، یعنی دواؤں کا ایک باکس بنا لے. فرض کرے بچے کو کوئی چوٹ لگ سکتی ہے، آپ کے ہاتھ جل سکتے ہیں، تو اگر گھر میں کریم رکھی ہوگی جو زخم پر لگانے کے لیے یا جلنے کی کیفیت میں لگانے کے لیے، تو جب زخم پر فوراً وہ چیز لگ جائے گی تو پھر اس کا نشان جسم پر نہیں رہے گا. ہوتا کیا ہے کہ بچہ جلا، یا فرض کرو خدا نخواستہ عورت کا ہاتھ جل گیا، اب ڈاکٹر کے پاس خاوند لے کر جائے گا، خاوند کا کام سے شام کو آئے گا. اب جب چار پانچ گھنٹے زخم کو اسی طرح گزر گئے تو ڈاکٹر کے پاس جانے سے پہلے پہلے اتنا نقصان ہو چکا ہوتا ہے کہ زخموں کے نشان رہ جاتے ہیں. تو گھر کے اندر فرسٹ ایڈ کا کچھ انتظام ہونا چاہیے، یہ عورت کے لیے بنیادی اعتبار سے بھی اور دینی اعتبار سے بھی فائدہ کا سبب ہے. عورتوں کو کوشش کرنی چاہیے کہ مرد ڈاکٹروں کے پاس حتی الوسعی جانے سے پرہیز کرے تاکہ اللہ تعالیٰ غیر محرم کے فتنے سے محفوظ فرمائے. اسی طرح یہ تو دواؤں کا باکس، اسی طرح چابیوں کی جگہ متعین کر لیجئے. اکثر جب کہیں جانے کا وقت ہوتا ہے تو چابیاں نہیں ملتی، چابیاں ڈھونڈ رہی ہوتی ہے، اور جب چابیاں کی نہیں ملتی تو خاوند کی چابی ٹائٹ کرتا ہے، جب وہ چابی نہیں ملتی تو دوسرے کی چابی ٹائٹ کرتے ہیں، تو خاوند ان کی چابی ٹائٹ کرتا ہے. कि तुमने कहाँ रख दी, फिर झगड़ा बनता है, फिर कहती है कि मुझे डांट पड़ गई, इसलिए नहीं संभाल कर मुतय्यन जगह पर रखी जी, तो फिर तो टाइट करना ही पड़ेगा ना। इसी तरह छुरी भी ऐसी चीज है जिसकी अक्सर जरूरत पड़ती रहती है, उसे भी मखसूस जगह पर रखा करें। फल और सब्जी काटने के लिए अलग अलग छुरी का होना जरूरी है, क्योंकि अगर बिलफर्ज एक छुरी हो और उसी से प्याज काटा हो, थोड़ी देर के बाद उसी छुरी से सेब काटना हो, तो प्याज का जायका सेब में शामिल हो जाएगा, वो बदमजा हो जाएगा, बल्कि वो कम बदमजा होगा और घर का माहौल ज्यादा बदमजा होगा। ज्वेलरी बॉक्स, जी ज्वेलरी बॉक्स औरतों के पास होता है, उसको भी संभाल कर रखिए। इस किस्म की अहम चीजों के रखने की एक जाब्ता बना दीजिए, ताकि आप जिस वक्त चाहे आपको उसी वक्त वो चीज मुहैया हो सके। आपकी जिंदगी के कई साल झगड़े इन चीजों से वाबस्ता होते। तो ज्वेलरी बॉक्स है, चाबी रखने की जगह है, दवाओं का बॉक्स है, अगर आप गौर करेगी तो इन चीजों की वजह से जो झगड़े होते हैं वो खत्म हो जाएंगे। और अल्लाह ताला शैतान को इन चीजों की वजह से घर का माहौल खराब करने का मौका नहीं देंगे जी। ये 12वीं चीज थी, क्या है कि जरूरत की चीजों को संभाल कर रखे। 13वीं चीज, 13, कोई ऐसा काम न करे जिस वजह से खाविंद की नजरों से गिर जाए। 13वीं बात यह है कि बीवी को ऐसा काम न करे जिसकी वजह से खाविंद की नजर से गिर जाए, चाहे वो माल से मुतालिक हो, चाहे वो अखलाक से मुतालिक हो। इसलिए कि वही सुहागन जिसे पिया चाहे, सारा जहां औरत का सजन बन जाए। औरत को क्या फायदा, औरत को क्या फायदा अगर खाविंद उसका अपना न बना, और सारा जहां उसका अपना बन गया तो उसको कोई फायदा नहीं जी। उसकी जिंदगी तो खाविंद के साथ वाबस्ता है, खाविंद की जगह तो कोई और नहीं ले सकता, इसलिए सारा जहां एक तरफ और अपना खाविंद एक तरफ। कोई काम ऐसा न करे कि जिसकी वजह से आप खाविंद की नजर से गिर जाए। गिरकर इंसान दोबारा वो मकाम नहीं पा सकता जो पहले हुआ करता है। बीवी को चाहिए कि अपने मियां के मिजाज को पहचाने, ताकि घर के माहौल को अच्छा रख सके। अपने मियां के सामने सच की जिंदगी गुजारे। बात को बदल कर करना या बात को छुपा लेना, ये हकीकत में झूठ होता है जी। खाविन के सामने जब औरत ने खुद ही झूठ बोलने की आदत डाल ली, तो फिर उसकी बेबरकती पूरी जिंदगी में पड़ेगी। तकलीफ उठा लेना जिल्लत के उठा लेने से बेहतर है। याद रखिए, इंसान जितनी मेहनत अपनी खामी को छुपाने के लिए, अपने ऐब को छुपाने के लिए करता है, उससे आधी मेहनत के साथ वो ऐब दूर हो सकती। छुपाने के लिए जितनी मेहनत करता है, उससे आधी मेहनत करेगा तो ऐब दूर हो जाएगा। आप कभी भी कोई ऐसा काम न करें जिससे आपके मियां के दिल में आपके बारे में कोई शक पैदा हो जी। मसलन खाविन को शक हो कि झूठ बोलती है, खाविन को शक हो कि पैसे छुपा लेती है, खाविन को ये शक हो कि जिन लोगों से ताल्लुक को मैं नापसंद करता हूं ये उनसे ताल्लुक रखती है, इस किस्म का कोई भी शक खाविन के दिल में पैदा मत होने दीजिए। इसलिए कि जिस दिल में शक जगह बना ले, उस दिल से मोहब्बत रुखसत हो जाती है। तो 13, ऐसा काम न करे जिससे खाविंदों की नजर से गिर जाए, खाविंद की नजर से गिर जाए। अभी 14, बच्चों के बारे में अपने खाविंद से मशवरा करती रहो। बच्चों के बारे में अपने खाविंद से मशवरा करती रहे। जो चीज नोट करे, रात को अपने खाविंद को पूरी रिपोर्ट दिया करे, ताकि खाविंद ये न कहे कि मुझे पहले क्यों नहीं बताया। फिर खाविंद के मशवरे से जिस तरह बच्चों की तरबियत करनी हो, आपस में मिलकर बच्चों की तरबियत करे। जब दोनों का मशवरा शामिल होगा तो अल्लाह ताला फिर उनके बच्चों की तरबियत भी अच्छी फरमाएंगे और उनको मुसीबतों से महफूज भी फरमाएंगे। 15, خاوند کی ضرورت پوری کرنے میں کوئی تردد نہ کرے. پندرہویں بات یہ ہے کہ خاوند کی ضرورت پوری کرنے میں اپنی تکلیف کی پرواہ نہ کرے. نبی علیہ السلام کی ایک حدیث پاک کا مفہوم ہے کہ اگر عورت کسی سواری پر سوار ہے اور اس کے خاوند نے اس کو کہا کہ مجھے آپ کی ضرورت ہے تو وہ سواری سے نیچے اترے اور خاوند کی ضرورت پوری کرنے کے بعد پھر سواری پر سوار ہو. اس سے معلوم ہوا کہ نبی علیہ السلام نے بیویوں کو اس بات کا حکم دیا کہ وہ خاوند کی ضرورت پوری کرنے میں ٹال مٹول نہ کرے اور اپنی تکلیف کو بھی نہ دیکھے, چھوٹی موٹی تکلیف کا خیال نہ کرے, بلکہ یہ اجر کا کام ہے اور عورت کی ذمہ داری ہے, اللہ تعالی کی طرف سے اجر ملتا ہے. حدیث پاک میں آیا ہے کہ جب کوئی بیوی اپنے خاوند کی ضرورت کو پورا کرتی ہے اور غسل کرتی ہے تو غسل کے پانی کے ہر ہر قطرے کے بدلے اللہ تعالیٰ اس کے گناہوں کو معاف فرما دیتے. تو سوچئے کہ کتنے گناہ اللہ تعالیٰ نے اس ذریعے سے عورت کے معاف فرما دی. نبی علیہ السلام نے بھی فرمایا کہ قرب قیامت کی علامت میں سے یہ علامت ہے کہ عورتیں صحت مند ہونے کے باوجود اپنے خاوندوں کی ضرورت پوری کرنے کے لیے ٹال مٹول سے کام لے گی. جی ٹال مٹول سے کام لے گی. آج یہ شکایتیں اکثر ملتی ہیں اور واقعی یہ قرب قیامت کی علامت ہے کہ عورتیں صحت مند بھی ہوتی ہے, وقت بھی ہوتا ہے, مگر خواہ مخواہ ٹال مٹول اس لیے کرتی ہے کہ خاوند کو اپنی اہمیت جتلا سکے. حالانکہ دوسری طرف مرد گناہ کا راستہ ڈھونڈ رہا ہوتا ہے, جس کو حلال کھانے کو نہیں ملے گا تو صاف ظاہر ہے کہ حرام کی طرف للچائی نظروں سے دیکھے گا. اس لیے نیک بیویاں اپنے خاوند کی ضرورت پوری کرنے میں چھوٹی موٹی تکلیف کی پرواہ نہیں کرتی. ہاں خاوندوں کو بھی چاہیے کہ وہ بھی عورت کی ضرورت کا خیال رکھے اور اس کو زیادہ تکلیف میں نہ ڈالے, بلکہ یہ چیز تو محبت تو پیار سے تعلق رکھتی ہے اور آپس میں افہام و تفہیم کے ساتھ اس کا تعلق ہے. جی شوہر عورت کے لیے جنت کا دروازہ ہے. جی نبی علیہ السلام نے فرمایا کہ عورت کے لیے شوہر جنت کا دروازہ ہے. حدیث پاک کا مفہوم ہے کہ جو عورت اس حالت میں مرے کہ اس نے فرائض کو پورا کیا, یعنی فرض نمازیں پڑھی, پردے کا خیال رکھا, فرضوں کو پورا کیا اور اپنے خاوند کو خوش رکھا, اس کے مرتے ہی اللہ تعالیٰ اس کے لیے جنت کا دروازہ کھول دے. دیکھو کیا فرمایا, یعنی فرضوں کو پورا کر رہی عورت اپنے شوہر کے, عورت کے لیے شوہر جنت کا دروازہ ہے. کیسے؟ جو عورت اس حالت میں مری کہ اس نے فرائض کو پورا کیا, یعنی فرض نمازیں, فرض پردہ, جتنے فرائض ہے ان کو پورا کیا. دیکھو یہ نوافل کا ذکر نہیں ہے, ان کو پورا کیا اور اس کے علاوہ اپنے خاوند کے خوش ہونے کا خیال رکھا, تو اس کو مرتے ہی اللہ تعالیٰ اس کے لیے جنت کا دروازہ کھول دے. تو عورت کے لیے میں بتا رہا تھا جنت میں جانا شارٹ کٹ راستہ ہے, لیکن اس نے لمبا راستہ لے لیا. کیا کر دیا؟ نوافل کا, ذکر و اذکار کا, پتہ نہیں کیا کیا پڑھنے کا راستہ لے لیا اور شوہر کو خوش رکھنا تھا اس کو چھوڑ دیا, جس کی وجہ سے ان کے لیے جنت مہنگی ہو گئی, حالانکہ ان کے لیے جنت بہت سستی تھی. تو یاد رکھے فرائض کے بعد سب سے بڑا فرض یہ ہے کہ شوہر کو خوش رکھنا ہے. اب اگر وہ آفس پہ جا رہا ہے, سارے کام چھوڑو, اس کی تیاری کر کے اس کو بھیج دو, پھر اپنے کام کرو. اور آفس سے آ گیا, سارے کام چھوڑو, اس کو آتے ہی پہلے سلام دعا کر کے پھر اپنے کام میں لگ جاؤ. تو یہ کام ہے, اس کے مرتے ہی اللہ تعالیٰ اس کے لیے جنت کا دروازہ کھول دے. محدثین نے فرمایا کہ خاوند عورت کے لیے جنت کا دروازہ ہے. خاوند کا خوش ہونا دروازے کا کھل جانا ہے اور خاوند کا ناراض ہونا دروازے کا بند ہو جانا. اس لیے نبی علیہ السلام نے فرمایا کہ اگر کسی غیر اللہ کو سجدہ کرنے کی اجازت ہوتی تو میں بیوی کو حکم دیتا کہ اپنے خاوند کو سجدہ کیا کرے. تو دیکھو یہ شیطان اور نفس کا وہ ہوتا ہے دھوکہ کہ وہ تمہیں اعمال کا بہانہ بنا کر शोहर के साथ नाराज करा देता है, ये इसका बहाना होता है। इसलिए याद रखे कि हमेशा हाँ अल्लाह का जो फर्ज हुक्म है वो पूरा करना है, उसके बाद अपने शोहर को खुश रखने की कोशिश करें। जब ये हदीस पढ़ते हैं और दूसरी तरफ हम कभी ये सुनते हैं कि एक औरत आलिमा है, हाफिजा है, कारिया है और फिर अपने खाविन से उलझती है, तो सच्ची बात है कि कई मर्तबा तो कांप उठते हैं कि इस औरत ने फिर दीन को क्या समझा है, कुछ भी नहीं समझा। नबी इस्लाम तो फरमाते हैं कि अगर इजाजत होती तो बीवी को हुक्म देता कि अपने खाविन को सजदा करे, और अब इसमें यह तो नहीं कहा कि नेक खाविन को सजदा करे, और अगर खाविन नेक न हो तो सजदा न करे, नहीं खाविन को सजदा करे, बस ये फरमाया। लिहाजा खाविन नेक हो या बद हो, औरत को चाहिए कि उसकी खादिमा बनकर रहे, अल्लाह ने उसको खादिमा बनाया है, इस खिदमत के एवज अल्लाह ताला उसको अपना कुर्ब अता फरमाएंगे। इसलिए अपने खाविन की खिदमत को अपना एजाज समझे, अपनी इज्जत समझे और खाविन को खुश रखिए। खाविन को खुश रखना औरत के लिए बहुत आसान होता है, मुखलिस औरत का खाविन उससे वैसे ही खुश होता है। जो औरत खाविन की बात मान लेती है, खाविन उसकी बड़ी बड़ी गलतियों को माफ कर दिया करता है। इसलिए खाविन को खुश रखना जन्नत के दरवाजे को खोलना है, और खाविन को नाराज करना जन्नत के दरवाजे को बंद करना है। ये बात बहुत भारी है सबके लिए, बीवियों के लिए यह बात बहुत भारी होती है, क्योंकि जिसमें ज्यादा मुजाहदा है उसी में ज्यादा अजर भी है, क्योंकि ये पूरा नफ्स के खिलाफ होता है। हमने अपने उलमा से किताबों में बात पढ़ी है, फरमाया गया है कि अगर किसी का खाविन बगैर किसी वजह से उससे नाराज हो जाए तब भी बीवी का हक बनता है कि अपने खाविन को मनाने की कोशिश करे, बगैर किसी वजह से भी नाराज हो तो भी मना। तवज्जो फरमाए कि अगर किसी का खाविन बगैर वजह से उससे नाराज हो जाए तब भी शरीयत का हुक्म है कि बीवी का हक बनता है कि वो अपने खाविन को मनाने की कोशिश करे। और आज तो कहती है कि नहीं, अगर ये बात उसने मेरी न मानी तो मैंने उससे बोलना ही नहीं है, और घर के अंदर फिर झगड़ा फसाद होता है। जिद तो आप पूरी कर लेगी मगर अल्लाह की रजा तो आपको हासिल नहीं होगी, जिद तो आप पूरी कर लेंगे मगर अल्लाह की रजा तो आपको हासिल नहीं होगी। इसलिए बात जहन में रखिए जी। तो कौन सा एक क्या था, पंद्रहवीं चीज, खाविन की जरूरत पूरी करने में तरद्दुद न करे, यानी हर काम में उसको मुकद्दम रखे। और सोलहवीं चीज, 16 नंबर, खाविन को परेशानी के वक्त तसल्ली दे। 16वां पॉइंट ये है कि खाविन को परेशानी के वक्त में तसल्ली दिया करे, ये सहाबियात की सुन्नत है। जैसे नबी अलैहिस्सलाम पहली वही के बाद, जब पहली वही उतरी है नबी पर, तो फरमाया जम्मिलूनी कहते हुए घर तशरीफ लाए थे, तो खदीजतुल कुबरा रदी अल्लाह अन्हा ने उनको तसल्ली दी थी, बल्कि आपने फरमाया था कि खशी तो आला नफसी, मुझे अपनी जान का खतरा है, तो उन्होंने फरमाया कल्ला हरगिज नहीं, इन्नका लतसीलुर रहम, आप तो सिला रहमी करने वाले हैं, वह तहमिलुल कल, और दूसरों का बोझ उठाने वाले हैं, वह तकसीबुल मादूब, और आप तो जिनके पास कुछ नहीं उनको कमा कर देने वाले हैं, वह वह तुक्रियु ज़ैफ, मेहमान नवाजी करने वाले हैं। जब आप में इतने अच्छे अखलाक हैं तो अल्लाह ताला आपको जाये नहीं फरमाएंगे। नहीं, अभी 16वां पॉइंट है, 16वां। तो देखो ये तसल्ली दे रहे, आप घबराए हुए आए हैं वही की वजह से, तो ये तसल्ली दे रहे का बिल्कुल ना घबराए, चुनांचे अहलिया की इन बातों से अल्लाह के महबूब सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली मिल गई थी। खाविन कभी कारोबार से या किसी और बात से परेशान हो तो औरत की जिम्मेदारी है कि वो घर में आए तो तसल्ली के बोल बोले। ये न हो कि उसकी परेशानी को और बढ़ाने के लिए पहले से तैयार हो। हाय हाय, परेशानी को बढ़ाने के लिए पहले से तैयार होने। अल्लाह, देखो एक करोड़पति शख्स की हौसलामंद बीवी कैसे उसने तसल्ली दी। हमारे एक वाकिफ थे, उनका मशरिकी पाकिस्तान में काम था। ये मुल्क की डिवीजन से पहले का वाकया है। मशरिकी पाकिस्तान यानी बांग्लादेश, एक मगरिबी पाकिस्तान, एक मशरिकी पाकिस्तान। तो पहले पाकिस्तान दो थे, बांग्लादेश और पाकिस्तान एक था, और बीच में हिंदुस्तान आता था। तो मशरिकी पाकिस्तान में काम था। ये मुल्क की डिवीजन से पहले का वाकया है। उनके गैस स्टेशन थे, इतने अमीर आदमी थे कि इस दौर में जबकि डॉलर का रेट 3 या 4 रुपये होता था, उनका एक मुलाजिम उनके 2 लाख रुपये लेकर भाग गया। 2 लाख रुपये उस जमाने के लेके भाग गया, और कुछ महीने के बाद आकर रोने लगा और मन्नत करने लगा कि मैं गलती कर बैठा। उन्होंने 2 लाख भी माफ कर दिए, उसको नौकरी पर भी रख दिया। ऐसे अमीर आदमी थे। अल्लाह ताला की शान कि जब मुल्क तकसीम हुआ तो उस हालत में कराची में उतरे कि उनकी बीवी के सर पर फकत 2 पट्टा था और कुछ नहीं था। बांग्लादेश जब अलग हो गया, अब वो यहां है, उनके पास कुछ नहीं था, सब कुछ चला गया। उनके एक भाई कराची में थे, उनके घर आए और कहते कि बस मेरी तो ये हालत थी कि पता नहीं मैं पहाड़ की चोटी पर से आकर कहीं गिर पड़ा हुआ। लेकिन मेरी बीवी समझदार थी, नेकोकार थी जी, उसने अपने आप को काबू में रखा। मैं डिप्रेशन में कई मर्तबा जाने लगता, मेरी बीवी मुझे तसल्ली देती कि घबराने की क्या बात है, अल्लाह ताला हमें यहां भी रिस्क देंगे। कभी कह देती कि जो परवरदिगार वहां रिस्क देता था उसी परवरदिगार ने यहां रिस्क देना है। हत्ता कि हम कभी दस्तरखान पर अपने भाई के घर वालों के साथ खाना खाने बैठते तो खुद ब खुद ये बात शुरू कर देती कि जी इतना बड़ा हादसा हुआ और मैं तो बड़ी घबरा गई हूं, मगर मेरे मियां ने तो इस चीज को हाथों के मैल बना के ही खत्म कर दिया, वो घबराए हुए नहीं है। तो कहने लगी कि जब बीवी लोगों के सामने ऐसी बातें करती कि मेरे मियां ने तो इन मिलियन डॉलरों को हाथ की मैल बनाकर उतार दिया, तो मैं सोचता कि भाई बीवी को घबराना चाहिए था और घबरा मैं रहा हूं। यानी बीवी उसको तसल्ली देती, वो कमजोर दिल होती, जब वो हिम्मत की बातें कर रही है तो मैं क्यों घबराऊं जी। चुनांचे मैं अपने आप को तसल्ली देता। फायदा क्या हुआ कि बीवी की हिम्मत अफजाई और तसल्ली की वजह से मैंने चंद दिनों के अंदर अपने आप को संभाल लिया। फिर मैंने बीवी के मशवरे से भाई से कर्ज लेकर एक ट्रक खरीदा, लोरी, और ट्रक को चलाना शुरू किया। अल्लाह ताला ने रिस्क तो पहुंचाना ही था। ठीक 5 साल के बाद मैं सैकड़ों ट्रकों की कंपनी का मालिक बन गया। 5 साल के बाद बीवी ने उसको संभाल लिया। वो खुद ये वाक्या सुनाते हैं और कहते हैं कि मैं अपनी बीवी का यह एहसान कभी नहीं भूल सकता। देखो बीवी, और अगर बीवी कोई दुनियादार होती तो हाँ हमको तो ये चाहिए वो चाहिए, मुझे छोड़ दो, ये चला जाता। अरे क्या है भाई, जहां माल वाला था उस वक्त तुमने साथ दिया, अब अचानक गरीबी आ गई तो अब भी साथ दो। तो उसने बहुत साथ दिया, उसने इस परेशानी के वक्त मेरे दिल को कितनी तसल्ली दी। ये नेक बीवियां अपने खाविंदों को परेशानियों के वक्त में तसल्लियां देती है, और जिनको दीन की तालीम नहीं होती वो परेशान बंदे की परेशानी में और इजाफा करती है। तो 16 नंबर क्या है कि खाविंद को परेशानी के वक्त तसल्ली दे। 17, गलती को मान लेने में अजमत है और खामोशी में आफियत है। गलती हो तो मान लेना चाहिए, गलती को मान लेना अजमत है, बहुत बड़ी बात है। अगर कोई ऐसी बात है कि खाविंद कह रहा है कि तुम्हारी गलती है तो उतना ही कह दे कि हाँ मेरी गलती है, उसे क्या हो जाएगा, बल्कि बात नहीं वो ऐसा था वैसा, स्टोरिया बनाएगी। स्टोरिया क्यों बनाते हो, हाँ कह दो मेरी गलती, बस इससे क्या हो जाएगा, गलती को तस्लीम कर लेने में इज्जत होती। ये हद तक नहीं हुआ करती, यानी बेइज्जती नहीं हुआ करती। खाविंद ही है ना, खाविंद के सामने ही आप कह रही है कि जी गलती हो गई तो क्या हुआ, या अगर खाविंद ने कोई बात कर दी तो आप उसके जवाब में फौरन बोलने की आदत न डाले, तरकी बतरकी जवाब देना घरों के उजड़ने का जरिया बन जाता है। यानी उसने बोला तुम भी उस पर बोलो तो घर उजड़ जाते हैं। याद रखना चुप रहना भी एक जवाब है। उसने गुस्से हो गए डांट दिया आप चुप रहो, चुप रहना भी एक जवाब है। ये बात जरा दिल पर लिख ले, औरतें इस बात को जरा तसल्ली से सुने, जरा ध्यान से सुने, उनके लिए बहुत हार्ड बात है। बोले चुप रहना, इस बात को जरा तसल्ली से सुने कि चुप रहना भी एक जवाब होता है। कई मकामात पर खाविन की बात सुनने के चुप रहना उससे खाविन को उसका जवाब मिल जाता है। बाद मर्तबा अल्फाज की बजाय खामोशी में ज्यादा वजाहत होती है। जब खामोशी और एतराफ की बजाय दिफा शुरू करोगे, आप उसको जवाब देना शुरू हो जाए तो समझिए कि जंग का अलार्म बज गया। जवाब दोगे तो जंग का अलार्म बज गया, जंग छेड़ ली। हाँ, जंग छेड़ ली है भी तो। हाँ, एक मियां बीवी में अक्सर झगड़ा होता था, और होता भी इस तरह कि खाविन जब घर आता वो आते ही कहता ये क्यों हुआ और वो क्यों हुआ, और बीवी बीवी आगे से जवाब देने लग जाती और उसी वक्त से झगड़ा शुरू हो जाता। चुनांचे बीवी किसी अल्लाह वाले के पास गई कि जी घर में झगड़ा बहुत होता है, कोई तावीज दे दे। तो उन्होंने पानी दम करके दे दिया, पानी दम करके दे दिया और कहा कि जब तुम्हारा मियां घर में दाखिल हो तो उस पानी को 5-10 मिनट तक मुंह में रखना, आप इस वक्त घोट रख देना मुंह में रखना, इंशाल्लाह झगड़ा नहीं होगा। अब वो जब भी आता बीवी पानी का घोट भरकर मुंह में रख लेती और खाविन का 5-10 मिनट में गुस्सा उतर जाता। फिर खाविन प्यार के मूड में आ जाता और मियां बीवी की अच्छी जिंदगी गुजरती। चुनांचे दमशुदा पानी ने घर के झगड़ों को खत्म कर दिया। अजीब, देखो हिकमत की बातें है। अब उसने सोचा क्या अल्लाह वाले पढ़ के तो कुछ होगा, जब भी तो मुंह में रखना होगा, वो असल में उसकी जबान को बंद करना था। तो क्या है 70वीं गलती, अपनी गलती को मान लेना, अजमत है इज्जत है और खामोशी में आफियत है या खामोश रहे। 18वां पॉइंट, अपने दिल का गम फकत अल्लाह के आगे बयान करे, अपने दिल का गम अल्लाह के आगे बयान करे। शिकवे शिकायतें लोगों के सामने या मियां के सामने कहने की बजाय अल्लाह ताला के सामने कहने की आदत डाले। मतलब यह है कि जब इबादत करने का मौका मिले तो दुआ लंबी करने की आदत डाले। दिल का जो गम और भड़ास है वो फोन पर सहेलियों को बताने के बजाय या मियां को बताने के बजाय अपने रब के सामने खोले। जब आप अपने दिल के गम और दुख अपने रब को बताना शुरू करेगी तो आपका परवरदिगार आपके दिल के गमों को दूर फरमा देगा। इससे आपको दुआ की लज्जत भी नसीब हो जाएगी और आपके दिल को तसल्ली भी मिल जाएगी और फिर आपको कजा के ऊपर सब्र भी नसीब होगा जो फैसला होगा, और आपके दिल में बात होगी कि अल्लाह ताला मुझे जैसे हाल में रखे मैं अपने रब से राजी हूं। न तो हिजर अच्छा न विसाल अच्छा है, यार जिस में हाल में रखे वही हाल अच्छा है। अल्लाह ताला जिस हाल में रखे उस हाल में अल्लाह ताला का शुक्र अदा करती रहे। 18वां पॉइंट है जी 19वां, खाविन के कराबतदारों से अच्छा सलूक करे। खाविन के कराबतदारों से रिश्तेदारों से अच्छा सलूक रखे, इसलिए कि अद्दीन नसीहा, दीन सरासर खैर ख्वाही है और खैर ख्वाही का तकाजा है कि खाविन के माँ बाप बहने जो भी लोग हैं उनके साथ आप शरीय एतबार से प्यार का ताल्लुक रखे ताकि इस वजह से दरमियान में कोई झगड़े न पैदा हो सके। उसको अपनी जिम्मेदारी समझे, फिर देखना उसकी वजह से अल्लाह ताला की तरफ से कितनी बरकतें आएगी, फिर देखना कितनी बरकतें आएगी। खाविन के कराबतदारों से अगर आप झगड़े छेड़ेंगी तो समझ ले कि मैं खुद अपने खाविन से झगड़े छेड़ रही हूं। जो कुछ भी हो माँ माँ होती है, माँ माँ होती है, बहन बहन होती है, भाई भाई होता है। खाविंद आपको हक पे समझते हुए वक्ती तौर पर आपकी बात मान भी लेगा, फिर भी वो उस चीज को दिल से बुरा समझेगा, उसने मेरे करीब वालों की बुराई क्यों की, क्यों की। तो एक उसूल बना ले कि खाविंद के कराबतदारों से हमेशा अच्छा सलूक रखे, इसलिए कि खाविंद के करीबी है, जब खाविंद उनको करीब समझता है तो आप भी उनको करीब समझे, ये चीज अजर का बाइस बन जाएगी। किसी के खातिर किसी का लिहाज करना पड़ता है, जैसे बेटी के खातिर दामाद का लिहाज करना पड़ता है, कहते हैं ना कि जिसको बेटी दे उसको फिर मियां कहना पड़ता है, मियां। तो दामाद का लिहाज ज्यादा करना पड़ता है, किस लिए, बेटी की वजह से। और दामाद का लफ्ज ऐसा है कि उसको सीधा पढ़ो तो भी दामाद, और उसको उल्टा पढ़ो तो भी दामाद, तो भी दामाद। यानी उसको राइट से पढ़ना शुरू करे तब भी वो दामाद बनता है, और अगर लेफ्ट से पढ़ना शुरू करे तब भी ये लफ्ज दामाद बनता है। तो दामाद उल्टा हो या सीधा हो वो दामाद ही होता है। इसी तरह एक लफ्ज नादान है, नादान है, उसको भी सीधा पढ़े तो भी नादान और उल्टा पढ़े तो भी नादान। तो दामाद और नादान एक जैसी ही होते हैं। लिहाजा इंसान बेटी की वजह से कितनी गलतियां उसकी बर्दाश्त कर जाता है, इसी तरह औरत को चाहिए कि अपने खाविन की वजह से खाविन के कराबतदारों की गलतियों को माफ कर दे। जैसे नबी इस्लाम ने उम्मत को फरमाया कि मैं तुमसे कोई बदला नहीं चाहता, इल्ल मवद्दत फिल कुर्बा, मैं इतना चाहता हूं कि मेरे कराबतदारों के साथ तुम मोहब्बत करो। तो जब नबी इस्लाम ने इरशाद फरमाया, ये इरशाद फरमाया, तो यही हुक्म खाविन के लिए भी है, और बीवी को भी चाहिए कि वो सुन्नत पर अमल करे और अपने खाविन की वजह से खाविन के कराबतदारों के साथ अच्छा सलूक रखे। ये भी बहुत बड़ी गलती होती है, तो याद रखे इनको, इनके साथ अच्छा सलूक करे। अब 20वां नंबर, अगर खालिक की नाफरमानी होती हो तो मखलूक की इताअत न करे। इसवी चीज शरीयत की पैरवी है, ला ताअत लिमखलूकिन फी मासियतिल खालिक, खालिक की मासियत में मखलूक की कोई पैरवी नहीं। हत्ता कि अगर खाविन भी कोई ऐसा काम कहे जो अल्लाह ताला की नाफरमानी में दाखिल हो तो हरगिज बात न माने। मसलन अगर खाविन कहे कि पर्दा उतार दो तो पर्दा हरगिज नहीं उतारना। हाँ, खाविन को कैसे समझाना है उसके लिए आप अल्लाह वालों से मशवरा करें, उलमा से रुजू करें, मगर कोई काम खिलाफ शरीयत नहीं करना चाहिए, माँ बाप हो चाहे कोई और हो। ला ताअत लिमखलूकिन फी मासियतिल खालिक, कई मर्तबा औरतें कहती जी बस उसने मुझे धोखा दे दिया, और मैंने कहा चलो मैं तो ये न करूं वो न करूं। नहीं, खिलाफ शरीयत काम में किसी की कोई परवाह नहीं, खिलाफ शरीयत काम में किसी की कोई परवाह नहीं, खिलाफ शरीयत काम में किसी का दिल टूटने की कोई परवाह नहीं। आप अल्लाह ताला को राजी कीजिए, अल्लाह ताला लोगों के दिलों को खुद राजी फरमा देंगे। हाँ, जो कोई परेशानी है, एक तरफ खाविंद है, एक तरफ सास है, एक तरफ अल्लाह का हुक्म है, तो इस सिलसिले में मुफ्ती हजरात से, मशाइख से रुजू कीजिए, वो आपको दरमियानी और एतेदाल का अच्छा रास्ता बता देंगे, जिससे आपको इस मुसीबत से छुटकारा मिल जाएगा और आसान हो जाएगा। जी, अपने मियां को किसी न किसी साहिब निस्बत शेख के साथ मुंसलिक कराने की कोशिश कीजिए, अपने शोहरों को किसी साहिब निस्बत शेख के साथ हमेशा मिलाने की कोशिश कीजिए, अपने बच्चों को, अपने शोहर को, अपने घरों के लोगों को किसी न किसी साहिब निस्बत के साथ, जहां आपका दिल टिकता हो, जहां यानी आपका दिल मानता हो, जहां आपकी तबीयत लगती हो, जहां दिल के अंदर मोहब्बत हो, अकीदत हो, अपने घर के मर्दों को किसी न किसी शेख के साथ मुंसलिक रखिए। उसका यह फायदा होगा कि शेख की निस्बत से आपका मियां एक तो नेकी पर रहेगा, गुनाहों से बचेगा, और दूसरा ये कि अगर वो आपके हुकूक पूरे नहीं कर रहा है تو کم از کم دنیا میں کوئی تو ایسا ہوگا جو آپ کے میاں کو حقوق پورے کرنے کی نصیحت کر سکے گا. جی نصیحت کر سکے گا. ہم نے دیکھا کہ یہ بات کئی مرتبہ اجڑتے گھروں کو آباد ہونے کا سبب بن جاتی ہے. لہذا دین کے لیے آپ خود بھی ہر وقت کمر بستہ رہیے, اپنے بچوں کو اپنے میاں کو دین کے ساتھ منسلک رکھیے. بالخصوص کسی صاحب نسبت شیخ کے ساتھ منسلک رکھنے سے آپ شریعت کی حفاظت میں آ جائے گی اور آپ کی زندگی کی پریشانیاں ختم ہو جائے گی. یہ چند باتیں ہم نے آپ کو اس لیے سمجھائی کہ یہی ساری شریعت نہیں بلکہ چند موٹی موٹی باتیں ہیں, ان کے علاوہ بھی بہت ساری باتیں آپ اللہ والوں سے سنیں گی. ان سب کو اپنا لینا, پروردگار آپ کو دین و دنیا میں کامیابی عطا فرما دے. تو دیکھو یہ 20 اصول ہے, 20 اصول بہت بہترین ہیں. اس کو روزانہ ہم پڑھے کہ میرے سے کون سی غلطی ہو رہی, ایک ایک غلطی کو آپ صاف کرتے جائیں گے پھر دیکھو گھروں میں محبتیں کیسی بڑھتی ہے. تو یہ 20 اصول ہے جو عورتوں کے آگے, اور مردوں کی 10 غلطیاں بھی آ گئی ہے, اور مردوں کے بھی 10 اصول ہے جس سے اور گھر جنت بن سکتا ہے. پھر عورتوں کے لیے بھی ہے کہ شوہر کا دل جیتنے کے طریقے کیا ہے, عورتوں کو بیویوں کو شوہر کا دل جیتنے کا کیا طریقہ ہے وہ بھی سکھانا پڑے گا. لیکن چلو خیر یہ 20 باتیں آ گئی, یہ 20 سنہری اصول ہے. تو کون کون سے ہے ذرا ایک بار پھر سے گنا دیتا ہوں تاکہ ہمیں یاد ہو جائے. ایک تو کھانے کو ذکر فکر کے ساتھ پکائے, اور دوسرا ہے کام کو وقت پر سمیٹنے کی عادت ڈالے, تیسرا گھر کو صاف ستھرا رکھے, چوتھا سنی سنائی بات کو آگے بیان نہ کرے, پانچواں اپنے خاوند کو دعاؤں کے ساتھ رخصت کیا کرے, چھٹا شوہر کے آنے سے پہلے اپنے آپ کو صاف ستھرا کر لے, ساتواں رشتے داروں کے یہاں صلہ رحمی کی نیت سے جائے, اور آٹھواں شوہر کو صدقہ خیرات کی ترغیب دیتی رہے, نواں گھر کے اندر ایک جگہ مصلی کے لیے مخصوص کر دے, دسواں فون پر مختصر بات کرنے کی عادت ڈالے, گیارہواں اہم باتیں نوٹ کرنے کے لیے ایک نوٹ بک بنا دے, بارہواں کچھ ضرورت کی چیزوں کو سنبھال کر رکھے, تیرہواں کوئی ایسا کام نہ کرے جس سے خاوند کی نظروں سے گر جائے, چودہواں بچوں کے بارے میں اپنے خاوند سے مشورہ کرتی رہے, پندرہواں خاوند کی ضرورت پوری کرنے میں تردد نہ کرے, سولہواں خاوند کو پریشانی کے وقت تسلی دے, اور سترواں غلطی کو مان لینے میں اپنی عزت سمجھے اور خاموشی میں عافیت سمجھے, اور اٹھارواں اپنے دل کا غم فقط اللہ کے آگے بیان کرے, اور انیسواں خاوند کے قرابت داروں سے اچھا سلوک رکھے, اور بیسواں اگر خالق کے اللہ کی نافرمانی ہوتی ہو تو پھر مخلوق کی اطاعت نہ کرے, اپنے شوہر کی بات کو نہ مانے لیکن جھگڑا نہ کرے بلکہ کیا کرے اللہ والوں سے رجوع کرے کہ میرا شوہر ایسا ایسا حکم دیتا ہے میں کیا کروں. ایسا نہیں کہ بھائی میرا شوہر ہے مجھے تو اس کی بات ماننی ہے اور آپ اس کی بات کو مان لے اور اللہ کے حکم کو توڑ دے تو بجائے محبت کے اور جھگڑا پیدا ہوگا کیونکہ تم نے اللہ کے حکم کو توڑ دیا. ہاں اللہ والوں سے رجوع کرے اور اللہ والے وہ آپ کو بتائیں گے طریقہ کیسے کرنا ہے. اس لیے چاہیے کہ اگر ایسے شوہر ہے تو ان شوہروں کو کسی اللہ والوں سے یعنی ملا دے, ان کی صحبت میں بٹھا دے, تو آہستہ آہستہ وہ بھی انشاءاللہ صحیح ہو جائیں گے. تو امید ہے کہ ہم ان باتوں کا خیال رکھیں گے, اللہ تعالی ہمارے گھروں کو جنت کا ایک نمونہ بنا دیں گے. وآخر دعوانا ان الحمد للہ رب العالمین. تو یہ رمضان کے آخری گھڑیاں چل رہی ہے, بس اللہ تعالیٰ نے عافیت کے ساتھ ہمارا رمضان پورا کر دیا, اور عافیت کے ساتھ میں اللہ تعالیٰ نے ہمارے درس کی ترتیب بھی رکھی. اگر اللہ توفیق نہ دیتا درس دینے کی تو آپ کیسے سن سکتے، اور آپ کو سننے کی توفیق نہ دیتا تو کیسے فائدہ ہوتا؟ تو یہ سب اللہ کی توفیق سے ہی ہوا ہے، اور آگے بھی ہم اللہ سے ہی توفیق مانگتے رہے، اور رمضان کے بعد بھی ان درس کو پابندی سے سننے کی کوشش کرے، اور اپنے گھر کے اندر اپنے جتنے افراد ہے انشاءاللہ سنیں گے تو ان کا بھی ذہن بنے گا، اور ہماری زندگی شریعت اور سنت والی بنے گی.
لا الہ الا اللہ محمد رسول اللہ، اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا اغفر لنا وللمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات. ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.